आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
भोलि एकपल्ट तिम्रो दुःखलाई
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई म जयमसी भन्न चाहन्छु, साथै नमस्कार। प्रिय श्रोता, आज पनि तपाई श्रोताहरूलाई म धन्यवाद दिन चाहन्छु। तपाईहरूले नियमित रूपमा यो कार्यक्रम सुनिरहनु भएको छ र पत्रचार गरिरहनु भएको छ। त श्रोता, अब हामी आफ्नो अध्ययनतिर प्रवेश गरौं। आज हामी लेवी दुई अध्यायबाट देख्न गइरहेका छौं अनि दुई अध्यायको मुख्य विषय हो अन्न बलि। मित्र, अघिल्लो अध्याय अर्थात् एक अध्यायमा हामीले होम बलिको बारेमा अध्ययन गरिरहेका थियौं। अब हामी यो दुई अध्यायमा अन्न बलिको बारेमा हेर्नेछौं। यस बलिले अर्थात् भेटीले ख्रिष्टको व्यक्ति र ख्रिष्टको कामको बताउँछ। होम बलि ख्रिष्टको गहिराईमा र उहाँको मृत्युको तस्विर थियो। अन्न बलिले पूर्ण सिद्धता र सुन्दरता सहितको ख्रिष्टको मानवतालाई प्रकट गर्दछ। जब तपाईँ यो अध्याय पढ्नुहुन्छ, तपाईँ यसलाई रोटी अर्थात् भोजनको लागि बनाउने विधि वा भोजन बनाउने विधि वा निर्देशन जस्तै देख्नुहुनेछ। यो वास्तवमा अन्न बलि हो। यो अन्न बलि पकाएर वा नपकाएकै पनि चढाइन्दथ्यो। हारून र तिनका छोराहरूले आफ्नो जीविकापार्जनको लागि केही अंश पाउँदथ्यो। यो हारूनको परिवारमा सबै पुरुषहरूले खाँदथे। अन्न वा भोजन बलिले उहाँको पूर्ण सिद्धतामा येशु प्रभुको मानवताको प्रस्तुत गर्दछ। उहाँको ईश्वरत्वको यहाँ दृश्यमा छैन। उहाँ पूर्ण रूपमा मानव हुनुहुन्थ्यो वा पूर्ण सिद्ध मानव हुनुहुन्थ्यो। मानिसको लागि परमेश्वरको लक्ष्य येशुमा पूरा भएको छ। उहाँ दोस्रो मानिस हुनुहुन्छ, तर अन्तिम आदम। त्यहाँ कति पनि अरू आदमहरू छैनन्, तर बिल्कुलै तिनी जस्तै त्यहाँ धेरै मानिसहरू बनाइएका छन्। उहाँ अन्तिम आदम हुनुहुन्छ र नयाँ मानिसको शिर वा मुख्य। पहिलो युहन्ना तीनको दुई पदमा भनिएको छ, हे प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। मित्रहरू, आज यस संसारमा रहने मानिस परमेश्वरको विश्वमा सबभन्दा विशाल असफल वा पतन हो। के तपाईँले यसको बारेमा सोच्नलाई केही क्षण रोकिनु भएको छ? शास्त्र यस विषयमा स्पष्ट छ। रोमी 3:12-23 पदमा भनिएको छ, ती सब एकातिर लागेका छन्, ती बिल्कुल रद्दी भइहाले, असल गर्ने कोही छैन, एउटै पनि छैन, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। यहाँ यो शास्त्रले मानिसको बारेमा बताइरहेको छ कि मानिस कस्तो अवस्थामा रहेको रहेछ। मित्र, परमेश्वर हामीलाई व्यवस्था पालनद्वारा उद्धार गर्न सक्नुहुन्न। यसको अति नै सरल कारण छ, त्यो हो परमेश्वर हाम्रो अपूर्णता वा असिद्धताको देख्नुहुन्छ। मित्र, हामी व्यवस्थाको पालन गर्न सक्दैनौ पूर्ण रूपमा। हामी नाप अनुसारको सिद्धताको उत्पादन गर्न सक्दैनौ अनि परमेश्वर हाम्रो असिद्धता हाम्रो अपूर्णतामा उद्धार दिन सक्नुहुन्न, किनभने उहाँ पूर्ण पवित्र परमेश्वर हुनुहुन्छ र उहाँले पूर्ण धार्मिकता र सिद्धताको माग गर्नुहुन्छ। अनि हामीले गर्न सक्ने कुरा नै असिद्धता वा अपूर्णता हो। त्यसकारण मानिस असफल पतित। हजुर, यो लेवीको दुई अध्यायको रूपरेखा यस प्रकार छ। पद 1-3 मुछेको पिठो तर नपकाएको, 4-13 पदमा मुछेको पिठो र पकाएको, अनि 14-16 पदमा तेल र लोबान लगाएको अनौठो फलहरू, अन्तिममा 6:14-23 पद अनुसार अन्न बलिको व्यवस्था। सबभन्दा पहिले देख्नेछौ मुछेको पिठो तर नपकाएको। 2:1 पद, कसैले परमप्रभुको निम्ति अन्न बलिको भेटी चढाउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्, त्यसले त्यसमाथि तेल खन्याएर धूप हालोस्। अमित्र, चढाइने अन्न बलि मसिनो पिठोको हुनुपर्दथ्यो र यो कुरा त्यस जमानामा केही असामान्य कुरा थियो। आजका जस्ता तिनीहरूसँग ठूला ठूला मिलहरू थिएनन्। वास्तवमा तिनीहरू यसलाई जाँतोमा पिन्दथे अनि राम्रो पिठो बनाउनको निम्ति थुप्रै समय तिनीहरूले दिनुपर्दथ्यो। पटक पटक जाँतोमा लगाएर पिन्नु पर्दथ्यो। यसले हाम्रो अगाडि येशु ख्रिष्टलाई आफ्नो व्यक्तिमा प्रस्तुत गर्दछ। भनिएको छ, कसैले परमप्रभुको निम्ति अन्न बलिको भेटी चढाउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्, त्यसले त्यसमाथि तेल खन्याएर धूप हालोस्। अन्तिम खण्डमा भनिएको छ, त्यसले त्यसमाथि तेल खन्याएर धूप अर्थात् लोबान हालोस्। तेलले पवित्र आत्माको बारेमा बताउँछ। तपाईँले यहाँ ध्यान दिनुभयो होला, त्यसमाथि तेल मतलब पिठोमाथि तेल हाल्ने कुरा उल्लेख भएको छ। पद चार र पाँचमा यो तेलमा मिसाइएको छ। पद छमा यो त्यसमाथि खनाइन्दछ। पद सातमा यो तेलसँग छ। भेटी तेलले नेत्रुक्क भिज्दछ। तेल भेटीको अति नै महत्वपूर्ण भाग थियो र अरू धेरै विभिन्न तरिकामा प्रयोग गरिन्थ्यो। प्रभु येशूको मानव जीवनमा पवित्र आत्माको उच्च स्थान वा विशिष्टता ध्यान दिन योग्यका छन् वा उल्लेखनीय छन्। लुका 1:35 पदमा हामी देख्छौ, उहाँ पवित्र आत्माबाट जन्मनुभयो। यो चाहिँ तेलसँग मिश्रण हो। अनि मत्ती 3:16-17 पदमा उहाँ आत्माको बप्तिस्मा लिनुभयो, यो चाहिँ यसमाथि तेल हो। मर्कुस 1:12 पदमा उहाँ आत्माले उजाड स्थानमा उहाँलाई लैजानुभयो, डोर्याउनुभयो, यो चाहिँ त्यसमाथि खन्याइन्दछ। अनि युहाना 3:34 पद, मती 12:28 पदमा उहाँले पवित्र आत्माको शक्तिमा सिकाउनुभयो, आश्चर्य कर्म गर्नुभयो र आफैलाई सुम्पिदिनुभयो, यो चाहिँ तेलसँग हो वा तेलले। यदि प्रभु येशूलाई आफ्नो सिद्ध वा पूर्ण मानवतामा पवित्र आत्माको आवश्यक पर्यो भने निश्चय नै तपाईँ र मलाई झन कति धेरै उहाँको आवश्यकता पर्दछ, होइन र मित्र? हामी आफैद्वारा कोही पनि र केही पनि गर्न सक्दैनौ। अनि लोबान गोप्य सूत्र वा नियमबाट बनाइन्दथ्यो। प्रस्थान 30:34 पद अनुसार स्पष्ट छ, यो सुगन्धित मसलाको एक रूप थियो जुन यसमा मिसाउनु पर्दथ्यो, तर यसबाट छुटिन्थ्यो। यो के प्रकारको रूख वा बोट बिरुवाबाट बनाइन्दथ्यो? सम्भवत बोक्रा वा पातहरूबाट। र यसले आफ्नो सुगन्ध तब मात्र दिँदथ्यो जब यसलाई कुटिन्थ्यो, पिसिन्थ्यो र त्यसलाई जलाइन्दथ्यो। यसले हाम्रा प्रभु येशूको जीवनको तमाम सतावट, मानसिक चापहरू, दबावहरू, तनावहरू मुनि हुनुहुँदा पनि आफ्नो जीवनबाट सुगन्ध, मिठो बास्ना दिने कुराको बताउँछ। यही नै कुरा परमेश्वर पिताले उहाँमा देख्नुभयो, जसमा उहाँ औधि प्रसन्न हुनुहुन्थ्यो। उहाँको जीवनको बारेमा विशेष सुगन्ध थियो र जबकि तपाईँ र म उहाँका भएकोले गर्दा तपाईँ र मेरो जीवनमा पनि सुगन्ध हुनुपर्दछ। मानिसले तपाईँ र ममा त्यो मिठो सुगन्ध थाहा गर्न सकुन्। अनि दुई पदमा भनिएको छ, तब त्यसले हारूनका छोराहरू अर्थात् पुजारीहरूका त्यो ल्याओस्। के ल्याओस् भन्दा, अन्न बलिको भेटी चढाउँछ भने कसैले त्यसको भेटी मसिनो पिठोको होस् र त्यसले त्यसमाथि तेल खन्याएर धूप हालोस्, तब त्यसले हारूनका छोराहरू अर्थात् पुजारीहरूका त्यो ल्याओस्। त्यसबाट पुजारीले आफ्नो मुठीभरिको मसिनो पिठो र तेल जम्मै धूप समेत झिकुन्। अनि पुजारीले त्यो परमप्रभुलाई मन पर्ने पिठो बास्ना आगोद्वारा चढाइएको बलि सम्झना स्वरूप वेदीमा जलाउन्। मित्र, पुजारीहरूले अन्न बलिको भाग पाउँदथ्यो। तिनीहरूले हरेक चीजको 1% लिँदथे। त्यसपछि यो स्पष्ट छ कि बाँकी चाहिँ वेदीमा जलाइन्दथ्यो। तीन पद, अन्न बलिबाट उभ्रेका चाहिँ हारून र तिनका छोराहरूको होस्। परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिहरूमध्ये यो अति पवित्र हो। यहाँ विशेष जोड चाहिँ त्यस तथ्यमा छ कि यस सम्बन्धमा कुनै रगत नखन्याई पनि यो बलि वेदीमा जलाइन्दथ्यो। यहाँ महान प्राथमिक वा जोड दिने कुरा चाहिँ आगोमा हाल्ने कुरामा छ। पद 2:9-16-6:12-17-18 पदमा हामी यो देख्छौ। अनि 4-10 पदमा भनिएको छ, 2:4-10 चुलोमा पकाएको अन्न बलिको भेटी चढाउने कुरा भए तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरो वा तेल दलेको अखमिरी बाबर होस्। तिमीहरूको बलि ताउमा पकाएको अन्न बलि भए तेलमा मुछेको अखमेरी मसिनो पिठोको होस्। त्यो टुक्रा टुक्रा पारेर त्यसमा तेल खन्यौ, त्यो अन्न बलि हो। तिनीहरूको बलि ताई ताप्केमा पकाएको अन्न बलि भए त्यो चाहिँ तेलमा फुराएको मसिनो पिठोको होस्। यी चिजहरूले बनेको अन्न बलि परमप्रभु कहाँ लैजानु। त्यो पुजारी कहाँ ल्याएपछि पुजारीले त्यो वेदीमा ल्याउन्, अनि पुजारीले अन्न बलिबाट सम्झना स्वरूप भाग झिकेर त्यो परमप्रभुलाई मनपर्ने मिठो बासना आगोद्वारा चढाएको बलि स्वरूप वेदीमा जलाउन्। अन्न बलिबाट उभ्रेको भाग हारून र तिनका छोराहरूको होस्। परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिहरूमध्ये यो अति पवित्र हो। मित्र, यिनीहरू अन्न बलिका धार्मिक विधिहरूको लागि निर्देशनहरूका विवरणहरू हुन्। यो पढ्दा यस्तो लाग्छ कि यो भोजन बनाउने कामको लागि पाक विधि जस्तै छ, होइन? यहाँ विशेष जोड चाहिँ असल पिठोमाथि छ र तेल पटक पटक उल्लेख भएको छ, दोहोरिएको छ। उही समयमा आगो पनि पटक पटक उल्लेख गरिएको छ। म यहाँ ठूलो जोडसँग भन्न चाहन्छु कि यहाँ आगोले कुनै पनि हालतमा नरकको संकेत गर्दैन। यो परमेश्वरको शुद्धै गर्ने सामर्थ र शक्ति हो जुनले ख्रिष्टको जीवनमा मधुरपन ल्यायो। पद नौमा यो विशेष रूपमा घोषणा गरिएको छ, परमप्रभुको निम्ति मिठो बासना। यो भेटीको वा यो अन्न बलिको पूरा र अन्तिम महत्व नै परमेश्वर येशु ख्रिष्टमा देख्नुहुन्छ। उहाँको मधुरता चाप वा तनावको मुनि आए थियो। तपाईँ र मेरो अनुभवमा तनाव मुनि जब हामी हुन्छौ, प्राय सधैँ हामीबाट मधुरता निस्कि आउँदैन, आउँछ र? मैले सुनेको छु कि केही ख्रिस्टियनहरू जब टेन्सनमा वा मानसिक तनावमा हुन्छन्, तिनीहरूले गन्ध गन्ध कुरा बोलेका। तर ख्रिष्ट येशुको सम्बन्धमा जति धेरै तनाव उहाँमा हालिए, त्यति नै अझ धेरै उहाँबाट मधुरता निस्कियो। प्रभु येशुले भन्न सक्नुभयो युहन्ना 8:29 पदमा, मलाई पठाउने मसँग हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नु भएको छैन, किनभने म सधैँ उहाँलाई मन पर्ने कुराहरू गर्दछु। मित्र, अन्न बलिबाट छोडिएका कुराहरू हारून र उहाँका छोराहरूको निम्ति थियो। विश्वासीहरूसँग परमेश्वर पितासँग बाँड्ने महान अवसर छ। उहाँमा तपाईँ के देख्नुहुन्छ? के उहाँको बारेमा मधुरता छ? के उहाँको जीवनको सुगन्ध र मधुरताको बासना लिनुभएको छ? युहन्ना 6:53-58 पदमा भनिएको छ, यसै कारण येशूले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरूले मान्छेको पुत्र देखाएनौ र उसको रगत पिएनौ भने तिमीहरू आफैमा जीवन हुँदैन। मेरो देखाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ, म त्यसलाई पछिल्लो दिनमा ब्यौताउने छु, किनभने मेरो देह साँचीकै खाने कुरा हो, मेरो रगत साँचीकै पिउने कुरा हो। मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा। जसरी जीवित पिताले मलाई पठाउनु भयो, म पिताद्वारा जिउँछु, मलाई खाने पनि मद्वारा जिउने छ। स्वर्गीयबाट आएको रोटी यो हो। जसरी पिता पुर्खाहरूले खाए र मरिहाले, त्यस्तो होइन, यो रोटी खाने चाहिँ सधैँ भरि जिउने छ। मित्र, यदि हामी आफ्नो जीवनमा केही मधुरता चाहन्छौ भने र यदि हामी त्यो कुरा चाहन्छौ भने हामीले ख्रिस्टलाई लिनै पर्छ। अनि यो निश्चय नै साँच्चीकै लिने कुरा होइन। हामी मान्छेको मासु खाने असभ्य जाति होइनौ, हामी उहाँलाई विश्वासद्वारा लिन्छौ। यसको मतलब हामी उहाँलाई आफ्नो जीवनमा अपनाउँछौ। जब हामी उहाँलाई लिन्छौ, अपनाउँछौ, उहाँको जीवनको मधुरता हाम्रो जीवनहरूमा आउँदछ र आउनु पर्दछ। 11 पद, तिमीहरूले परमप्रभुको निम्ति चढाउने कुनै पनि अन्न बलि खमीरले बनेको नहोस्, किनभने परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिमा तिमीहरूले खमीर र मह नजलाउनु। मित्र, यहाँ हामी थाहा पाउँछौ कि चढाउने अन्न बलिमा विशेष दुई कुराहरू नमिसाउन सख्त मना गरिएको छ, त्यो हो खमीर र मह। खमीर शास्त्रमा पटक पटक उल्लेख गरिएको छ। शास्त्रमा जहाँ पनि खमीरले खराब कुराको वा खराबी सिद्धान्तको रूपमा पेश गरिएको छ, प्रभु येशूले फरिसीहरूको खमीरबाट टाढा रहन चेतावनी दिनुभयो। वा फरिसीहरूको शिक्षा र सिद्धान्तको बारेमा बताइरहनु भएको थियो। त्यो खमीर थियो, खराब शिक्षा खमीर हो, खमीर खराबको सिद्धान्त हो। खमीरलाई भेटीबाट अलग गराउनु परेको थियो, समिश्रण गर्न सख्त मना थियो। यसले यो तथ्यको बताउँछ कि ख्रिस्टमा कुनै खराब छैन, ख्रिस्टको जीवनमा कुनै पाप छैन। अनि उही समयमा महलाई पनि अलग गरिएको छ। यसले प्राकृतिक वा स्वाभाविक मधुरताको प्रतिनिधित्व गर्दछ। यसले अप्रिय गर्नेछ, जसरी खमीरले गर्ने कुरा हो। त्यहाँ ख्रिस्टियनहरू छन् जो सार्वजनिक वा अरूहरूको अगाडि अति नै भक्त आत्मिक देखा पर्दछन्। तिनीहरू आइतबारे वा शनिबारे मुस्कान लगाउँछन्। तिनीहरू हरेकलाई दाज्यू भाइ भन्छन्। तिनीहरू प्रभुमा प्रिय जनहरू भन्छन् मेरो प्रिय फल्ला फल्ला भन्छन्, तर तिनीहरू अरूहरूको निन्दा गर्ने काममा, राजनीतिक गर्ने काममा, चाप्लुसी गर्ने काममा, निन्दा गर्ने काममा अति नै सिपालु हुन्छन्। तिनीहरू बन्दुकधारी हत्यारा भन्दा अझ खतरनाक हुन्छन्। मित्र, म भनौँ, त्यहाँ थुप्रै मानिसहरू छन् जससँग आफ्नो जीवनहरूमा मह छ। अर्को शब्दमा, मुखमा चाहिँ राम राम, बगलीमा छुरा। त्यसकारण होसियारी हुनुपर्छ। यही नै यसले मले भन्न खोजेको हो। मित्र, प्रभु येशूको जीवनमा भ्रष्ट सिद्धान्त थिएन, न उहाँले आफ्नो बोलीमा कुनै महको मधुरताको पेश गर्नुभयो जुनले शारीरिक मानिसलाई खुसी तुल्याउँदथ्यो। अह, अनि बाह्र पदमा भनिएको छ, ती चाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्ति चढाए हुन्छ, तर मिठो बास्नको लागि भने ती वेदीमा चढाउनु। यो भेटी मिठो बास्नको बलिदान थियो, तर यसको मधुरता खमीरबाट न महको स्वाभाविक प्राकृतिक मधुरताबाट नै लिनलाई थियो। अह, भनिएको छ तेह्र पदमा, आफ्नो सबै अन्न बलिका भेटी तिमीहरूले नुनले नुनिलो बनाउनु र आफ्नो परमेश्वरको करारको नुन रहित आफ्नो कुनै पनि अन्न बलि हुन नपाओस्, आफ्ना सबै बलिमा नुन पनि चढाउनु। नुन अन्तिम चिज हो जुन अन्न बलिमा मिसाउने कामबाट बाहिर गरिएको छ। नुन बिग्रने खानेकुरालाई बचाउने रसायन द्रव्य हो, र यो खमीरको ठिक विपरीत छ। खमीरले क्षयको वा विनाश गर्ने कुराको काम गर्दछ भने नुनले नष्ट हुनेबाट, क्षण हुनेबाट सुरक्षा गर्छ। करारको नुनको अझै अरबहरूको बीचमा करारप्रति विश्वासयोग्य आज्ञाकारितामा बाँध्ने छापको रूपमा खाइन्दछ। नुन परमेश्वर र भेटी चढाउनेवालाको बीच विश्वासयोग्यताको चिन्ह थियो। यो उहाँको धेरै नामहरूमध्ये एउटा नाम हो। प्रकाश 19 अध्यायको 11 पद अनुसार उहाँ विश्वासयोग्य र सत्य हुनुहुन्छ, उहाँ प्रभु येशू हुनुहुन्छ। ख्रिस्टले आफैलाई परमेश्वर कहाँ चढाउनु भयो, हामी पनि कृपाको कारण आफैलाई चढाउन सक्छौ। हामी विश्वासयोग्य पाइनु पर्दछ। ख्रिस्टियन संसारमा नुन हुन यो हामी आफैलाई जिउँदो बलिदान गरेर चढाउन सक्छौ। यसपछि हामी देख्छौ अगौटे फल र त्यसमा तेल र लोबान लगाएको वा मसला लगाइएको। 14-16 पदमा भनिएको छ, परमप्रभुको निम्ति अगौटे फलहरूको अन्न बलि चढाउने इच्छा भए आफ्नो अगौटे फलहरूका अन्न बलिको निम्ति पिधेका र आगोमा पिर्खलेका ताजा अन्नका बालाहरू चढाउनु, तिनमा तेल हाल्नु र धूप राख्नु त्यो अन्न बलि हो। अनि पुजारीले जम्मै धूपसँग तेल र पिधेको अन्नबाट केही भाग लिएर त्यो सम्झना स्वरूप भाग जलाउन, त्यो परमप्रभुको निम्ति अग्नि होम हो। मित्र, अगौटे फलको चाड लेबी 22:9-14 पदमा दिइएको छ, जुन अन्न बलि साथै पेन्टिकोस्टको चाड हो। आखिरमा हामी देख्छौ अन्न बलिको व्यवस्था लेबी 6:14-23 पदमा दिइएको छ। यसले यो प्रकट गर्दछ कि हरेक बिहानमा र बेलुकामा चढाइने होम बलिहरूसँग सहित प्रस्थान 29:39-40 पद अनुसार अन्न बलि पनि गरिन्दथ्यो। अन्न बलिले उहाँको समर्पणमा ख्रिस्टको प्रस्तुत गर्दछ। यसले उही समयमा विश्वासीहरूको ख्रिस्टमा समर्पणको पेश गर्दछ। मित्र, यसले ख्रिस्टको पूर्ण मानवताको तस्विर दिन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।